नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै आएका छौं। शान्ताको वाचन गएको साता हामीले 11 श्रृंखला सुन्यौं। अब आज वाचन शुरू हुन्छ श्रृंखला 12 पृष्ठ 181। डाक्टर प्रसाद रूम नम्बर 106 थिए। उत्तमदाले दोस्रो तलाको 106 ढोका डाक्टरको आयो। सुगरको इन्सुलिन दिँदै रहेछन् वृद्ध। उनले कम्तीमा दिनको 3 पटक इन्सुलिन नलिए हुँदैन। जीवनभर उनीसँग यो समस्या रहन्छ। इन्सुलिन लिनु अघि र पछि केही खानै पर्ने हुन्छ। डाक्टर माल्टाले नुहाउने ठाउँलाई नै मिनी किचन बनाएकी छन्। सानो ठाउँलाई अत्यन्त व्यवस्थित रूपले सजाउन र सामानहरू हार मिलाएर राख्न उनी सिपालु छिन्। जति सामान थुपारे पनि कोठा सुन्दर र सफा छ। अहिले त डाक्टर प्रसाद बिरामी छन्, सबै काम डाक्टर माल्टा गर्छिन्। उत्तमदाले स्वास्थ्यबारे औपचारिक चासो व्यक्त गर्दै भन्यो, म औषधि पसल जानु छ, केही ल्याउनु छ कि बजारबाट? डाक्टर माल्टाले भनिन्, अहिले सबै कुरा छ, दिउँसो बजारबाट फलफुल तरकारी अलिकति कुखुराको मासु र औषधि किन्नु छ, र हिसाबलाई फुर्सद हुन्छ त्यसबेला। उत्तमदाले स्वीकृति सूचक शिर हल्लायो। डाक्टर प्रसादले जानकारी दिए, काठमाडौँमा कुमारजीसँग कुरा भयो, यहाँ लिएको भारतीय रुपियाँ बराबरको नेपाली रुपियाँ सम्बन्धितहरूको नाउँमा पठाइसकेछन्। कुमारजी असाध्यै सहयोग गरिरहेका छन्। उत्तम त एसकेडिडीमा पुग्यो। बत्स र कपिल थिए, ग्राहकहरूसँग अस्पतालका केही डाक्टर पनि रहेछन्। तैपनि चिया मगाइहाले बत्सले। उत्तमदाले भन्यो, रिङ्गटा लागेर परेशान भएको छु, सुगर प्रेसर जाँच्नुपर्नेछ। बत्सले डाक्टरलाई प्रेसर लिन भने र सुगर जाँच्न सानो मेसिनमा रगतको स्याम्पल लिए। सुगर कुनै समस्या छैन, प्रेसरले सीमा छोएको छैन। डाक्टरले भने, कमजोरीका कारण यसो भएको होला। ती डाक्टर कश्मीरी ब्राह्मण रहेछन्। उनले पनि कालो कश्मीरी टोपी लगाएका थिए। उत्तमदा भातगाउँले कालो टोपीमा थियो। दुवैको गफ जम्यो। कपिलले शान्ताको विषयमा बताएपछि डाक्टर अत्यन्त प्रभावित हुँदै भने, सी इज अ ग्रेट ह्युमेनिटेरियन लेडी, र थपे, उनी जस्ता नारीहरूकै कारण नारीहरूको गौरव बढ्छ र पुरुषहरूको शौर्य, ज्ञान र अनुभव। अहिले किन्नुपर्ने केही थिएन, तैपनि नजिकैको फलफुल पसलबाट एउटा मेवा किनेर उत्तमदा फर्कियो। आज बजार लाग्ने दिन छ। अपराह्नतिर डाक्टर माल्टा बजार जान तयार भइन् र उत्तमदालाई फोन गरिन्। शान्तालाई दिनुपर्ने औषधि र भोजन दिइसकेर उत्तमदा तल लबीमा झर्यो। बजार लाग्ने ठाउँ धेरै टाढा छैन, 15 मिनटमा पुगिन्छ। तर बाटामा सुँगुरका पाठाले असाध्य व्यवधान गर्छन्। खाली चौरमा सुँगुरको फोहोर टम्म छ। डाक्टर माल्टा सुँगुरका पाठाहरूलाई खुब मन पराउँदै रहेछन्। उनी ती पाठाहरूलाई जिस्काउँदै अघि लागिन्। उत्तमदा पछि पछि हिँड्यो। बजारमा पुगेपछि मेवा, अङ्गुर, किवी, किउ, अनार, केरा, सुन्तला बोक्न सक्ने गरी जोख्ने काम भयो। गाजर, मटरकोसा, गोलभेडा, मसरुम, प्याज, लसुन, धनियाँको साग वृद्धले चुइक्क हुने गरी किनिन्। चुकन्दर उछिनेर दिएमा रगत बढ्ने र सफा हुन्छ भनिन्छ, त्यो पनि किन्ने काम भयो। कागती पनि त चाहिन्छ नि, 10-12 किलो सामान भयो। केही माल्टाले बोकिन्। हात र ढाडको दुखाइ जति भए पनि उत्तमदाले बाँकी सामान बोक्यो। वृद्धालाई धेरै सामान बोक्न दिनु सभ्यता र विवेक विपरीत हुने थियो। उत्तमदा यति बेला सम्झँदै थियो पुराना ती दिनहरू, जब ऊ कसैको भरिया बनेर असनबाट चामलका साना बोरा, आलुका पोका र तरकारी पुर्याउने काम गर्दथ्यो। आज र ती दिनमा के नै भिन्नता छ र? साँझ झमक्क परिसक्यो। वृद्धले सधैँ किन्ने पसलमा मेक्रोनी, कर्नफ्लेक्स र दही किनिन्। उत्तमदाले वृद्ध पसरेलाई भन्यो, बिस्लेरीको एक कार्टुन कसैसँग पठाइदिनु होला, अहिले लैजान कठिन हुन्छ। ती वृद्ध पसरेले तुरन्त एउटा किशोरलाई बोलाउँदै पानी पुर्याउन हराए। शान्ता कोठामा एक्लै थिइन्। उनले तल पुगेर मामासँग भेट गरिछन्। बिस्तारो तलमाथि केही हिँड्न सक्ने भएकी छिन् उनी। केही छिनपछि ईश्वरीहरू फलफुल केही बिस्कुट मेक्रोनी कर्नफ्लेक्स लिएर आइपुगे। नयाँ कुरा केही थिएन। कफी र चाउचाउको अर्डर गर्दै उत्तमताले भन्यो, पर्सि स्टिच काट्ने भएका छन्, सायद हामी त्यसको दुई दिनपछि नै काठमाडौँ फर्काउनुपर्ने हुन्छ। डाक्टर प्रसादका लागि बस्नुपर्ने भएमा मात्र बस्नेछौँ। भोलि बेलुका भाइहरू यतै राति भोजन गर्ने गरी आउन सक्छौ? ईश्वरीहरू सबै सहमत भए। उत्तम दाले दिल्लीमा रहेका दिपेन्द्रलाई पनि साथीहरू लिएर आउन आग्रह गर्यो, तर उनीहरू परीक्षाको दबावमा रहेछन्। पछि कुनै समयमा भेट्न आउने भन्दै डाक्टर साहब डिस्चार्ज भएको र शान्ता दिदी घर फर्कने क्रममा रहेको खबरप्रति प्रसन्नता प्रकट गरे दिपेन्द्रले। स्टिच काट्नु पहिले अल्ट्रासोनो ब्लड टेस्ट आदि गर्नुपर्ने रहेछ। शान्ताको यी सबैको रिपोर्ट आएपछि मात्र थप परीक्षण र निष्कर्ष हुनेछ। बिहानै भोको पेटमा शान्तालाई अस्पताल लिएर उत्तम दाइडियो। डाक्टर प्रसाद र डाक्टर माल्टा त्यही गेस्ट हाउससँगै जोडिएको किचन सहितको फ्ल्याटमा सर्न लागेछन्। डाक्टर प्रसादको भोजन गेस्ट हाउसको किचनमा सम्भव थिएन, अत्यन्त सावधान हुनुपर्ने थियो। किचनका सबै आवश्यक सामानहरू, ग्यास हिटर, सिलिन्डर, पकाउने खाने भाँडाहरू, चिया कफी बनाउने किटली, छन्नी, तरकारी काट्ने चक्कु, पखाल्ने भाँडाहरू सबै व्यवस्थित रहेछ। खाने सामान मात्र किन्नुपर्ने रहेछ। डाक्टर माल्टाले लबीमा उत्तमदालाई जानकारी दिइन्। शान्ता र डाक्टर प्रसादको भोजन सामान थियो, उत्तिकै सतर्कता जरुरी छ भान्सामा। उत्तमदालाई लाग्यो शान्ता समेतलाई एकै ठाउँमा खाना बनाउन सके त धेरै दिनदेखि गरिरहेको दुःख केही घट्ने थियो। शरीर पनि यतिखेर बेठिक छ, आखिर अब थोरै दिनको बसाइ होला। तर उसले डाक्टर माल्टासँग अनुरोध गर्न चाहेन। शान्ता त डाक्टर प्रसादका लागि दुःख खेपिरहेछन्। उनका विषयमा यति सानो कुरा त डाक्टर माल्टा वा डाक्टर प्रसादले नै सोच्दा हुन्, किन सम्झाइरहनु? उत्तमदाले तर्क गर्यो, सम्भव भए उत्तमदाको भोजन पनि डाक्टरहरूसँगै हुन सक्नेछ। प्रत्यक्षमा उत्तमदाले भन्यो, मामा माइजूलाई जस्तो सुविधा हुन्छ त्यही गर्नु उचित हुनेछ। हामी अस्पताल जाँदैछौँ, शान्ताको अल्ट्रासोनो र ब्लड टेस्ट गराउनु छ। दीपक तयार थिए। शान्ता र उत्तमदा गाडीमा चढे। दीपकले बिस्तारै गाडी अगाडि बढाए। मामा माइजू कोठा सर्न लागेको जानकारी शान्तालाई दिएपछि उत्तमताले भन्यो, केही दिन मामाकै भान्सामा हामीले पनि घरेलु र सुरक्षित भोजन पाए त हुने थियो होला, कसो? शान्ताको प्रतिक्रिया विपरीत तर स्वाभाविक भएर आयो। उनले भनिन्, मामा माइजूले नै सोधे भने विचार गर्नुपर्छ, यस्तो कुरा हामीले किन भन्नु? उहाँहरूले भन्नुपर्ने विवेकको विषय हो। तपाईँ यत्रो दुःख गरिरहनु भएको छ, उहाँहरूले यति त बुझ्नुपर्ने हो। शान्ताको तर्क मानव विवेकको परीक्षणसँग सम्बन्धित थियो। उत्तमता केही पनि बोलेन। अस्पतालमा ब्लड स्याम्पल जम्मा गरेपछि अल्ट्रासोनोको लागि काउन्टरमा पैसा बुझाएर क्यूमा बस्नुपर्ने हुन्छ। अल्ट्रासोनोको केही समय दिन पहिले नै तय भएको छ। गेस्ट हाउस फर्काँदा डाक्टर प्रसाद र डाक्टर माल्टाको बसाई सिफ्ट भइसकेको रहेछ। गेस्ट हाउसका भाइहरूले सामान सार्न सहयोग गरेछन्। डाक्टर प्रसाद र डाक्टर माल्टा दिउँसोको खाना खाएपछि अस्पताल जाने तयारीमा जुट्दै थिए। उत्तमदा र शान्ता अस्पतालबाट गेस्ट हाउस फर्किए। दीपकले नै उनीहरूलाई लिएर अस्पताल गए। कोठामा आउनसाथ शान्तालाई फलफुलको जुस र अन्डा बोइल गरेर दियो उत्तमदाले। आज दाल र चामल मिसाएर शान्ताले जाउलो खान मागिन्। डाक्टर माल्टाले सादा चिकन करी पठाइदिएकी रहेछन्। शान्ताको भोजन व्यवस्थापछि उत्तमदाले आफूलाई भान्साबाट दिउँसोको खाना मगायो। आज साँझ ईश्वरी भाइहरू आउँदैछन् भोजन गर्न। कुलदीप, चन्दन र छोटनलाई बेलुका थप चार पाँचजनाका लागि खाने व्यवस्था गर्न मेनुसहित अर्डर गर्यो। डाक्टर प्रसाद र डाक्टर माल्टा अस्पतालबाट फर्केपछि उत्तमदाले ईश्वरी भाइहरूलाई भोजनको लागि आमन्त्रण गरेको जानकारी दियो। आपतमा यसरी सहयोग गर्ने भाइहरूसँग आत्मीयता झन् थपिने भयो, उनी भन्दै थिए। साँझ भेष सुनिल, ईश्वरी र मनिषा आए। अरू भाइहरू आउन सकेनन्, उनीहरू धेरै बेर बसे। डाक्टर प्रसादले सबै भाइहरूप्रति पुनः आभार व्यक्त गरे। डाक्टर माल्टा पनि उपस्थित भइन्। डाक्टर प्रसाद र शान्ताको भोजन फरक थियो। उनीहरू सुप पिएर बसे, अरूले कोका कोला पिए। ईश्वरी कोका कोला कम्पनीमा मार्केटिङमा छन्। उनले नै ठूलो बोतल ल्याएका रहेछन् कोकको। राति अबेरसम्म बसे भाइहरू। भोजनपछि उनीहरू मनिषको गाडीमा एमजी रोडतर्फ लागे। राति अबेरसम्म बस्दा पनि निद्रा त्यति परेन। बिहान पाक भुस्सुक निदाएछ उत्तमदा। शान्ता उठेर सुप बनाइछन् र खाइछन्। आज डाक्टरले बोलाएको छ स्टिच काट्न। सबै रिपोर्टहरू जम्मा गरेपछि शान्तालाई लिएर उत्तमदा दिउँसो 3 बजी अस्पतालको 12 तलामा पुग्यो। डाक्टर प्रशान्त प्रसन्न मुद्रामा थिए। डाक्टरसम्म पुग्न अघि फलोअप दर्ता गर्नुपर्छ, प्रेसर र वेट लिनुपर्छ र क्यूमा बस्नुपर्छ। डाक्टर प्रशान्तले रिपोर्टहरू हेरे। उनले शान्तासँग अरू धेरै प्रश्नहरू गरे, दिसा पिसाब, निद्रा, भोक, पाचन, टाउको दुखाइ, पेट दुखाइ अरू निकै प्रश्नहरू थिए। उनी पुरानो रिपोर्टहरूलाई एसेम्बल गर्दै प्रश्नहरूको उत्तर ट्याली गर्दै थिए कम्प्युटरमा। एक घण्टा जति उनले छलफल गरेर त्यही नै सिस्टरलाई बोलाएर घाउ सफा गरी स्टिच काट्न लगाए। तर भित्री फोहोर आउने पाइपको सानो टुक्रा अझै दुई हप्ता राखेर मात्र झिक्ने सुझाव दिए। उनले पाइप जोडेको ठाउँमा ब्यान्डेज लगाउने तरिका सिकाइदिए र केही दिनका लागि हुने गरी टेप पनि दिए। आवश्यक परेमा थप किन्न भने। कति असल छन् मेदान्तका डाक्टरहरू, सधैँ हाँसेर बोल्ने, बिरामीलाई पर्याप्त समय दिने, घरेलु सुख दुःखका कुराहरूको चर्चा गर्ने, हरेक कोणबाट मद्दत गर्ने स्वभावका डाक्टरहरू आफै औषधि जस्ता लाग्छन्। डाक्टर प्रशान्तले भने, दुई हप्तापछि फेरि आउनुपर्छ, त्यसपछि छ महिना र एक वर्षमा आउनुपर्ने हुन्छ। शान्ताको स्टिच काट्ने, ड्रेसिङ गर्ने काम सकियो। स्टिच काटेको ठाउँमा दुखाइ अनुभव गर्दै थिइन् शान्ता। डाक्टरसँग विदा भएर शान्तालाई लिएर तल झरेपछि उत्तमताले सोध्यो, तिमी बिस्तारो हिँड्न सक्छौ? उनले सहमति जनाइन्। दुवैजना गुरुद्वारा नजिकै पुगे। शान्ताले हात जोडिन्, उत्तमताले शिर झुकायो र भगवान्को अवतारका रूपमा पूजित प्रतिमूर्ति र महाशक्तिलाई धन्यवाद दियो। दुवैजना एसकेडिडी ढोकाका छेउबाट जाने क्रममा वत्स र कपिलले शान्ता हिँड्दै आएको देखेपछि प्रसन्नता प्रकट गरे। पिछलेरीका वृद्ध पनि आइपुगे। उनले शान्तालाई बधाई दिएर भने, छोरी तिमीले नारी जातिको नाउँलाई उचो बनाएकी छौ, तिम्रो साहसको सम्मान गर्नुपर्छ। कपिल र वत्सले डेरी मिल्कको प्याकेट, केही अरू चक्लेट, नेल पोलिस, सेन्ट, केसमा लगाउने काँटा सबै मिलाएर एक झोला सामान शान्तालाई उपहारमा दिए। उनीहरू भन्दै थिए, दिदी हामीलाई नभुल्नु होला। ती सबैलाई आभार प्रकट गर्दै शान्ता र उत्तम दा अगाडि बढे। बाटैमा काँचो नरिवलको पानी पिउने ठाउँ रहेछ। नरिवलमा पाल पारेर पानी पिउन मानिसहरूको घुइँचो लाग्छ। गर्मी मौसम आगमनको सङ्केत पनि हो यो। शान्तालाई नरिवल पानी औधी र स्वादिलो लाग्छ। हिँड्दै आएको उनीहरू मुख पनि सुकिसकेको छ। नरिवल पानी पिउन हामी पनि, शान्ताले मन थाम्नै सकेनन्। 20 रुपियाँ रहेछ एक नरिवल पानीको। 40 रुपियाँ तिरेपछि दुईवटा नरिवल पानी मिल्यो। आनन्द आयो। दुवैले पिएर गेस्ट हाउस पुगे। डाक्टर माल्टाले मेक्रोनीमा गाजर, मसरुम, मटर कोसा राखेर सबैका लागि खाजा तयार पारिछन्। गेस्ट हाउस पुग्न साथ उनले आफ्नो फ्ल्याटमा आउन आग्रह गरिन्। शान्ता र उत्तमदा दुवै पुगे। डाक्टरले दुई हप्ताको समय दिएको हुनाले यहाँ बसिरहनुभन्दा एकपटक घर पुगेर आउने कि? डाक्टर माल्टाले स्नेहपूर्वक दिएको खाजा खाँदै उत्तमदाले प्रस्ताव राख्यो। डाक्टर प्रसादले घर पुगेर आउन सहमति जनाए। उनले काठमाडौँमा कुमारजीलाई फोन गरी शान्ता र उत्तमदाका नाउँमा ई टिकट पठाइदिन आग्रह गरे। खाजा खाँदै गर्दा तुरन्त कुमारजीको फोन आयो। दुई दिन पछाडिको टिकट पाइयो। मैले उत्तमदाको इमेलमा राखिदिएको छु, उनले जानकारी दिए। कुमारजी निरन्तर सम्पर्कमा छन्। डाक्टर प्रसाद र शान्ताको स्वास्थ्य अवस्थाबारे उनको जस्तो चासो र चिन्ता त्यसरी कुनै आफन्तले मात्र गर्न सक्दछन्। त्यस्ता आफन्तमा विवेक हुनु अनिवार्य छ। आज शान्तामा केही बालचञ्चलता देखिँदैछ। उनी घर फर्कने दिन आएकामा अत्यन्त खुसी भइन्। कोठामा आउन साथ सानेर ठुलेलाई फोन गरिन् शान्ताले। बर्दी आमा बुबा आमासँग कुरा गरिन्। दिदी बसुदा, सानीमा सबला र अन्जुश्री, भाइहरू इसराज, नीलराज, कान्छो भाइ अनि बुहारीहरू मोदराजसँग खुसियाली साटिन्। काठमाडौँमा आमा र कान्छी बहिनी सीतासँग पनि कुरा भयो। सबै प्रसन्न थिए। स्वस्थ भएर मात्र फर्किन लागेकी होइन, डाक्टर प्रसादको पुनर्जीवन कि आमा भएर र सञ्जीवनी भएर फर्किन लागेकी शान्तालाई देख्न र भेट्न सबै उत्सुक थिए। एउटा ठूलो युद्ध जितेर फर्कन लागेको सेनापति जस्तै अवस्था थियो शान्ताको। रात निकै बेरसम्म निद्रा परेन। शान्ता प्रसन्न थिइन्। उनको प्रसन्नता घर फर्किनुमा केन्द्रित थियो। उनले थुप्रै मानिसहरूलाई फोन गरिन्। ईश्वरी मनिष भाइहरूलाई समेत जानकारी दिइन्। राजकुमारीले राति नै फोन गरिन्। उनी फोन गर्दै थिइन्। उत्तमदा निद्रादेवीको शरणमा पुग्यो। उनी रात निकै बितेपछि सुतिछन्। बिहानै डाक्टर माल्टाको फोन आयो। उनले भनिन्, जयसाब आज एमजी रोडतिर केही सामान किन्न जानु छ। दिउँसो डाक्टरलाई औषधि र खाना दिएपछि म फुर्सद हुन्छु। हजुर जान सक्नुहुन्छ? उत्तमदा नाइ भन्न सक्दैनथ्यो। वृद्धाको आग्रह अस्वीकार गर्नु विवेकसम्मत थिएन। उसले हुन्छ भन्यो। शान्ताका लागि नियमित खाना बनाउनु छ, औषधिको मात्रा मिलाएर दिनु छ, घर जाने भएपछि मैला लुगाहरू के बोक्नु, बाँकी धुनु पनि छ। सबै कामबाट निवृत्त भएर उत्तमदा लबीमा अखबार पढ्न गयो। डाक्टर माल्टा आफ्नो काम सकेर बजार जान तयारीका साथ आइन्। उत्तमदा यसै तयार थियो। गर्मी सुरु भएको हुनाले एउटा प्यान्ट र कमिज पर्याप्त छ घुम्नलाई। डाक्टर माल्टाले भनिन्, म भान्जीलाई भेटेर आउँछु अनि जाउँला। 10-12 मिनटमा नै डाक्टर माल्टा तल झरिन्। उत्तमदाले शान्तासँग रिसेप्सनबाटै फोन सम्पर्क गरी आफू माइजूसँग बजार जाने जानकारी दियो र सोध्यो, केटाकेटीलाई र तिमीलाई पनि केही किन्नु छ कि? माइजूले पनि छोराछोरी र मेरा लागि केही लुगा किन्ने भन्नुभएको छ। सानोको माग विशेष छ। मैले माइजूलाई टिपाइदिएको छु, केही खानेकुरा र आफ्नो लागि केही किन्नु होला, शान्ताले जानकारी र सुझाव दिइन्। डाक्टर माल्टाले बाटोमा भनिन्, मैले नेटमा पसलबारे जानकारी लिएकी छु। डाक्टर माल्टाले किन्ने सामानको सूची बनाएकी रहेछन्। भित्र पछिपछि सामानहरू छान्दै जम्मा गर्न थालिन्। सामान जम्मा गर्न घुम्दै हिँड्ने गुड्ने गरी ट्रेहरूको व्यवस्था गरिएको छ। उनले लेहेङ्गा सारी, जिनको पेन्ट र लेदर ज्याकेट, कुर्ता सुरुवाल, पाँच छ जोर अनि दुईवटा सामान हटाउने ब्याग किनिन्। केही रेडिमेड सर्ट र विदेशी महिलाले लगाउने शैलीका लुगाहरू जम्मा गरिन्। उनले भनिन्, नानीहरूलाई केही खानेकुरा लगिदिनु पर्ला। काजु र बदामको प्याकेट किनिन्, केही जुत्ताहरू नम्बर हेर्दै किनिन्। सबै सामानहरू लिएर ईश्वरी काउन्टरमा गए। डाक्टर माल्टाले दही र कुखुराको बोनलेस मासुको प्याकेटहरू लिइन्। केही फलफुलहरू जम्मा गरिन् र ईश्वरी पुगेको काउन्टरमा पुगिन्। ईश्वरीको कार्डबाट 7-8% छुट हुँदो रहेछ। तिनैजना सामानको भारी बोकेर बाहिर निस्किए। तीन पाङ्ग्रेको पछाडि र बिचमा समेत सामानहरू खाद्नु पर्यो। ईश्वरी त्यहीँ बिदा भए। सहयोगको लागि ईश्वरीलाई डाक्टर माल्टाले धन्यवाद प्रकट गरिन्। मध्याह भइसकेको छ। मेजबानमा सामानहरू उतार्ने काम भयो। तीमध्ये आफू र डाक्टर प्रसादका लागि किनेका सामान छुट्याउँदै डाक्टर माल्टाले भनिन्, यी सबै सामान 206 शान्तालाई दिनु। र थपिन्, जैसा बजार पुग्न सहयोग गर्नुभयो, हजुरलाई पनि धन्यवाद। गौतम त मुसुक हाँस्यो। यो हाँसोका अर्थहरू अनेक लाग्न सक्छन्। उसले डाक्टर माल्टाको धन्यवाद र शान्ताका लागि किनिदिएका सामानहरूप्रति धन्यवाद प्रकट गर्यो। यसअघि अपरेसन नहुँदै कुर्ता सुरुवालहरू, चप्पलहरू, अरू सानातिना कपडाहरू शान्ताका लागि उपहारमा प्रशस्त जम्मा भइसकेका थिए। यी सामान यहीँ कसैलाई उपहारमा दिनु कि बोकेर जानु? उपहार दिनेहरूको स्नेहको सम्मान गर्नुपर्छ। उनीहरूले प्रेमपूर्वक दिएका उपहारहरूको उपहास र अपमान गरिनु हुँदैन। उत्तमदाले विचार गर्यो, सबै सामान लिएर जानुपर्छ। लैजान नसके 2 हप्तापछि आउनै छ, लैजाँदा भइहाल्छ। शान्ता पनि उत्तमदासँग सहमत थिइन्। शान्तालाई दिउँसोको भोजन र औषधि दियो। भोजन लगत्तै सामान प्याक गर्नुपर्ने थियो। केही सामानहरू पछि आउँदा लैजान डाक्टर प्रसादकै कोठामा थन्काइए। केही सामान र कपडाहरू राजकुमारीलाई उपहार दिइन् शान्ताले। डाक्टर प्रसाद लिफ्टबाट शान्ताको कोठामा आए। डाक्टर प्रसादका सबै पाइपहरू निकालिसकेको थियो। उनी बिहानै उठेर बगैँचामा घुम्न लागिसकेका छन्। जीवन मूल्यप्रतिको अगाध विश्वास उनमा स्पष्ट देख्न सकिन्छ। रोगमाथि विजय प्राप्त गर्ने र नयाँ जीवन सार्थक गराउने उनको प्रतिबद्धतासहित परिश्रमको साधना उनी गरिरहेका छन्। मामा चौरमा घुमिरहेको हेरेर शान्ता रोमाञ्चित हुँदै भनिन्, हेर्नुहोस् त, मेरो योगदानको रूप, कडा परिश्रममा मग्न। मामा यसरी सिधा उभिएर हिँडेको दृश्य शान्ताका लागि मुग्ध र रोमाञ्चकताले भरिपूर्ण हुन्छ। डाक्टर प्रसाद कुर्सीमा बस्दै भन्न लागे, भान्जी अब त सानै र ठुलैसँग भोलि भेट हुने भयो, आज निकै खुसी देखिन्छौ। गुलरियामा खबर गर्यो त बुबा आमालाई? उनले तुरन्त गुलरिया फोन लगाए। शान्ताकी आमाले उठाउनु भएछ फोन। डाक्टर प्रसादले भने, दिदी, तपाईँहरूको आशीर्वाद लिएर शान्ताको त्यागले म बाँचेको छु। भान्जी भोलि घर फर्काउँदैछन्, मलाई अझै 1 महिना जति यतै बस्नु छ। मायादेवीले सुस्वास्थ्य र चिरञ्जीवी भयोस् भन्ने आशीर्वाद दिइन्। डाक्टर प्रसादले भिनाजुलाई समेत सम्झिएपछि शान्तालाई फोन दिए। शान्ताले फोनमा आमासँग भलाकुसारी गरिन्। अघिल्लो राति नै घर फर्कन लागेको खबर भइसकेको थियो। डाक्टर प्रसादले छवि कुमार र अस्पतालका अधिकृत कुमारसँग पनि फोन सम्पर्क गरे। भोलि शान्ता फर्कने जानकारी दिए। उत्तमदाले भन्यो, हामी हिँडेपछि हजुरहरूलाई सहयोग आवश्यक हुन्छ होला। मैले ईश्वरीलाई सबै सम्झाएको छु, उनले सबै सहयोग गर्नेछन्। यति भन्दै ईश्वरी र मनिषको फोन नम्बर सेभ गराए उत्तमदाले। डाक्टर प्रसाद ढुक्क छन्। त्यस्तो कठिन दिनमा सहयोगका लागि बढेका हातहरू आवश्यकता पर्दा पछाडि फर्कने छैनन् भन्ने उनी विश्वस्त थिए। उनले शान्तालाई आवश्यक खर्च दिए, ट्याक्सी र एयरपोर्ट खर्च। हवाईजहाज काठमाडौँमा अवतरण गर्न सकेन भने समस्या हुनसक्छ। 1.5 महिना पहिले निशान चढेको जहाज काठमाडौँ उत्रन नसकेर लखनऊ बसेर भोलिपल्ट दिल्लीमै आयो, तर संयोगवश पुनः उड्यो। मौसम के हुन्छ थाहा छैन। उत्तमदाले भन्यो, खर्चको आवश्यकता हामीलाई भन्दा तपाईँका लागि बढी पर्छ। र थप्यो, 2 हप्तापछि हामी आउँदा कति ल्याउनु पर्ने हो खबर गर्नुहोला। बिचमा चाहिएमा भाइहरू छन्, नभए फोन पाऊँ, म उनीहरूलाई भन्नेछु। उनले भने, शान्ताको उपचार औषधिको खर्च मेरो उपचार कोषबाट हुनेछ। हजुरले कुनै चिन्ता गर्नु पर्दैन। म काठमाडौँ पुगेपछि छुट्टै एउटा ट्रस्ट पनि बनाउनु पर्नेछ। हाम्रा सबै परिवार यसमा सहमत छन्। म छवि कुमार र उनकी छोरी नेपालगञ्जबाट सबला सञ्जित कुमार, उनका छोरीहरू कानन दाई, मेरी छोरी भानिज, मुकुन्द, इसराजहरूसहित सबैको सहयोग हुनेछ त्यसमा। उनी योजना र सपनाका कुराहरू दोहोऱ्याउँदै थिए। उत्तमदाले भन्यो, योजना र प्रस्ताव असल छ, यति हो, त्यसमा को को सहभागी हुने हुन् पछि मात्र थाहा हुने कुरा हो। डाक्टर प्रसादको मोबाइलमा घन्टी बज्यो। त्यो घन्टी औषधिका लागि थियो। उनको मोबाइलमा औषधि खाने समय सम्झाउन घन्टी राखिएको छ। उनी उठेर तल झरे। उत्तम त खाजाको तयारीमा जुट्यो। ईश्वरीहरू आउँदैछन्, फलफुल थुप्रै बाँकी छ, त्यही खुवाउनु पर्ला उसले सोच्यो। अरू कतिपय सामानहरू डाक्टर प्रसादको भान्सासँग सम्बन्धित सामान थिए, त्यतै पठाउनु पर्ला। उत्तम त शान्तासँग यस्तै चर्चा गर्दै थियो। बाहिर मानिसहरू आएको पद ध्वनि सुनियो। ईश्वरीहरू भए सरासर कोठामा नै आउँथे। उनीहरू रिसेप्सनमा परिचित भइसकेका छन्। अरू आउँदा तलै रोकिन्छ। उत्तमदाको फोनमा घन्टी बज्यो। काठमाडौँबाट ठुल दिदी र भिनाजुको नम्बरबाट आएको रहेछ। फोन खुला गरेपछि दिदीले शान्ताका विषयमा सोध्नुभयो। उत्तमदाले भोलि आउने तयारी भएको जानकारी दियो। ईश्वरीहरू कोठाभित्र आइसकेका थिए। दस बाह्रजना रहेछन्। नयाँ साथीहरू समेत आएका रहेछन्। उनीहरूसँग उत्तमदार शान्ताको परिचय भयो। जीवन परिचयकै भरमा फैलिँदै जाने हो। परिचय खुम्चिँदै गएपछि जीवनको आकार पनि खुम्चिँदै जान्छ। उत्तमदारले फलफुल खान आग्रह गरेर क्यान्टिनबाट कफी ल्याउन नन्दन लाएर आयो। नेपालको परिवर्तित अवस्थाप्रति सबै मित्रहरूको समान चासो र चिन्ता थियो। कतिपय त भन्दै थिए, अब नेपालको अस्तित्व र भविष्य विलयीकरण वा विघटनतर्फ उन्मुख हुँदैछ। यहाँ बसेर हामीहरू अनुभव गर्दैछौँ, देश भत्किँदै गएको हामी देखिरहेका छौँ। तर के गर्नु, हामी थ्याक्न सक्दैनौँ। हाम्रो समस्या यही नै हो। साथीहरूका गम्भीर तर्कहरू सुन्दै उत्तमदाले कुमुदसँग कुराकानी गरेर पुरानै कुनै साथीसँग गुडगाउँ सेक्टर 38 स्थित मेजबान आउनु भन्यो। आउने नयाँ मित्रहरूले शान्तालाई बधाई दिए, स्वास्थ्य लाभको कामना गरेर भविष्यमा भेट्न सकिने विश्वास प्रकट गरे। ती भाइहरू छुटिनु पर्दा भावुक भए। उत्तमदार शान्ता तिनीहरूप्रति कृतज्ञ छन् र नै कृतज्ञताका आँसु बहाउन थाले। ईश्वरीहरू निस्किए लगत्तै कुमुदहरू आइपुगे। कुमुद उत्तमदाको ठुल दिदीका छोरा हुन्। उनी शान्ता माइजूलाई भेट्न आएका थिए। उत्तमदाले खाजा मगाएर घरमा पुर्याउनु पर्ने खबर र 15 दिनपछि फर्काँदा ल्याउनु पर्ने सामानबारे सोध्यो। उनले सामान केही पर्दैन भने। कुमुदहरू दिल्ली फर्किएपछि उत्तमदा रातको भोजनमा जुट्यो। भोलि त बिहानै उठ्नु छ, 9 बजे एयरपोर्ट नपुगे हुँदैन, आधा घन्टा लाग्छ दिल्ली एयरपोर्ट पुग्न। उत्तमदा बिहानको कार्यतालिकाहरूबारे सोच्दै थियो। शान्ताले सबैलाई केही टिप्स दिन खोजिन्। उनीहरूले मान्दै मानेनन्। शान्ताले भनिन्, दिदीको माया अरू केही छैन, उपहारका रूपमा सम्झेर तिमीहरूले लिनैपर्छ। शान्ताको मन राख्नकै लागि पनि उनीहरूले टिप्स लिए। आलमले भन्यो, दिदीको आशीर्वादको रूपमा मात्र हामी राख्नेछौँ। उत्तमदाले नन्दनलाई भन्यो, अहिले एक खाना पठाइदेऊ र भोलि बिहान 7 बजेभित्र बोइल्ड अन्डा र कफी पठाइदिन नबिर्सनु। त्यहीँबाट नै प्रणवले दीपकलाई 8 बजे गाडी ठिक पार्न हराए। सबै प्रेम र आस्थामा जोडिएका जुइनाका केसरा जस्तै थिए। गरुङको मन लिएर विदा भए। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। शान्ता घर फर्कने भएन। डाक्टर प्रसादमा एक प्रकारको असीम आनन्द प्रवाहित भएको छ। डाक्टर प्रसादसँग कतिपयले सोधिरहन्थे, यस उमेरमा किन बाँच्न मन लागेको होला, र कतिले भन्थे, भान्जा भान्जीलाई त हाम्रा परम्परामा आफूले दान गरिन्छ, तर उनीहरूबाट कुनै पनि दान लिने प्रचलन छैन। कोही भन्थे, भान्जीको उमेर छ, उनी बिरामी भइन् भने परिवार तहस नहस हुन्छ र उनको जीवन पनि दयनीय र भयावह हुन सक्छ। डाक्टर प्रसादलाई औषधि दिइन् डाक्टर माल्टाले र सोधिन्, डाक्टर तिमी के सोचिरहेका छौ? भान्जी भोलि घर जाँदैछिन्। उनले गरेको साहस र उदार योगदानबाट मेरो पुनर्जीवन भएको छ। हिजो मैले बचाएका धेरै ठुला बडाले फोनसम्म गर्नु जरुरी सम्झेनन्। केपीजी जस्ताहरूले उदार मद्दत गरेका छन्। उनीहरू मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन्। कृष्ण दाजुको फोन आइरहन्छ, ऋतुराज त कता हरायो कता, परमेश्वरहरू त लुकिरहेकै छन्। मैले पढाएका केही विद्यार्थी मित्र, डाक्टर नर्स र माया गर्ने केही कर्मचारी, कुमार जस्ता सहयोगहरू नजुटेका भए, अनि छवि कुमार र सञ्जित कुमार, ईशराज मुकुन्दहरू जस्ता भान्जाहरू, मिलिना प्रणीता जस्ता भान्जीहरू र दिदीबहिनीहरूले राम्रो हौसला नदिएका भए उपचार गर्न आउने आँट नै गर्न सकिँदैन थियो। डाक्टर प्रसाद एकरो बोल्दै गए, शान्ता हाम्रो लागि जीवन भइन्, भगवान भइन्। उनले साहस नदेखाएको भए, उनका परिवारले समर्थन नगरेको भए र त्यसमा पनि उत्तमदा साथ नआएको भए आज मेरो मृत्युका केही दिन भइसकेका हुने थिए। हेर माल्टा, यसै कारण भनिन्छ मान्छेभित्र नै ईश्वर छ र ईश्वरभित्र नै मान्छे हटाएको छ। यसरी पाएको जीवनको सदुपयोग असल कामका लागि गर्नुपर्छ, तर हामीले सोच्नुपर्छ बाँचुन्जेल शान्ता हाँसेर खुसी भएर बाँचुन्। उनले रुनु पर्यो भने वा रोइन भने हामीले पाएको यो जीवन आफै राक्षसी, क्रूर र विवेकहीन अस्थिपञ्जर भएको हुने छैन। तिमीले छोरीलाई पनि यही भन्नु, आफूले पनि नबिर्सनु। डाक्टर प्रसाद अत्यधिक भावुक हुँदै गए र थपे, छवि कुमार, सञ्जित कुमार, ईश्वरी भेष, सुनिल मनिषहरू, मुकुन्द र ईशराज अनि दाजु कानन प्रसादको मलाई बढी आशा र भरोसा छ। छवि कुमार र अञ्जुश्रीको छोरी प्रनिता, सञ्जीत कुमार चबलाका छोरीहरू आस्था र मलिना पनि सरिदै छन् र म काठमाडौँ फर्केपछि सबैसँग यसबारे सल्लाह गर्नेछु। जति छोटो भए पनि असल जीवनको साथ केही गर्नुपर्छ। कमाउने खाने र घुम्ने मात्र जीवन होइन, आजसम्म यस्तै भयो। अब हामीले आफूलाई हिजोबाट मुक्त गर्नुपर्छ, नयाँ जीवनको सुरुवात नयाँ सोच र नयाँ कर्मका साथ गर्न सक्नुपर्छ। शान्त घर फर्कँदै गर्दाको पूर्व सन्ध्याले डाक्टर प्रसादलाई दार्शनिक बनाउँदै लगेको छ र डाक्टर माल्टा श्रीमानको अन्तर्मनको गहिराईबाट तुफान झैँ उड्दै हिउँको ढिस्को जस्तो भएर पग्लिँदै आएको आवाजलाई बुझ्ने प्रयास गर्दैछिन्। तर उनी कुनै प्रतिक्रिया दिन्नन्। डाक्टर प्रसादलाई भोजन र आजको अन्तिम सुई औषधि दिएपछि उनी ओछ्यानमा पल्टिन्छन्। डाक्टर प्रसाद बिस्तारै निन्द्रादेवीसँगको गहिरो प्रणयमा मस्त हुन पुग्छन्। दुई महिना बस्दा मेजबान आफ्नै घर जस्तो भएको थियो। आफ्नै घरमा दुई दशक बसेर पनि यति महान काम नगरेकी शान्ताका लागि यो घरप्रति अनौठो र अव्यक्त स्नेह पलाइसकेको छ। उनी केही प्रिय वस्तु हराए जस्तो गरी ढोकाबाट बाहिर निस्किन्। डाक्टर प्रसाद र डाक्टर माल्टा गाडीकै छेउमा थिए। डाक्टर प्रसादले गहभरि आँसु पार्दै शान्ताका गोडामा डोके। उनले भने, स्वास्थ्यमा ध्यान दिनु, हामीले अझै एक महिना यहीँ बस्नु छ, 15 दिनपछि हाम्रो यहीँ भेट हुनेछ। सामानहरू गाडीमा राखियो, सबैजना हात हलाउन लागे। शान्ता र उत्तम दा गाडीमा बसेपछि दीपकले बिस्तारै गाडी स्टार्ट गर्दै भने, दिदी तपाईँ हिँडेपछि सबैको अनुहार मलिन भएको छ, मान्छेहरू गेस्ट हाउसमा आउँछन् बस्छन् र जान्छन्, तर दिदीसँग यी सबै हाम्रा साथीहरू मुग्ध छन् र तपाईँलाई सम्मान गर्दछन्। गाडी मूलगेटबाट बाहिरियो, हल्लिरहेका हातहरू ओझेलमा परे। काठमाडौँको मौसम अत्यन्त खराब छ, भिजिबिलिटी कम छ र पानी परिरहेको छ। मौसममा सुधार भएमा जहाज जानेछ, एयरलाइन्सका कर्मचारीले जानकारी दिए। सबै यात्रु अन्य मनस्क प्रतीक्षामा बस्न विवश थिए। जहाज गएन भने कहाँ गएर बस्ने, कसरी बस्ने, खर्चले भ्याउँछ भ्याउँदैन, कतिका निश्चित काम र समस्याहरू हुन सक्छन्। समयमा पुग्नुपर्ने काम बिग्रिने भए। बैङ्कक, हङकङ, ढाका, काबुल, तेहरान, दुबई, साङ्घाई, ग्वाङचाउ, बेलारुस, फ्रेङ्कफोर्ट, सिङ्गापुर, कोलम्बो, थिम्पू, तेहरान, कतार उडान उद्घोष भइरहेछ। काठमाडौँको पत्तै छैन। 11 बजे उड्नुपर्ने जहाज 12:00 उज्यो, 12 बज्यो, 1 बज्यो, रद्द हुने हो कि सबैमा त्रास छ। भोकले शान्ता मात्रै होइन सबैजना फत्रक परिसकेका छन्। शान्ताको औषधि लिने बेला टर्न लागिसक्यो। केही नखाइकन औषधि लिनु हुँदैन, कस्तो समस्या। अटोमेटिक स्टलमा हल्का पेय पदार्थ मात्र छ, क्याफे वा रेस्टुरेन्ट पुग्न टाढा छ। एकाएक काठमाडौँको लागि जहाज खडा रहेको हुनाले 13 नम्बर गेटमा पुग्न सूचित गरियो। सबैका निन्याउरा अनुहार खुसीले उज्याला भए। सबैका मनमा एउटै सोच थियो, जहाजभित्र पसेपछि कमसेकम उठ्छ र लन्च सर्भ हुनेछ, मन र पेट दुवै शान्त हुनेछ। एकजना दुबईबाट आएका भाइले उत्तमदाका सामान बोक्न सहयोग गरे। उत्तमदाले शान्तालाई बिस्तारै डोर्याउँदै बोर्डिङ चेक काउन्टरसम्म पुर्यायो। बोर्डिङ पासलाई अटोमेटिक मेसिनमा जोड्ने र नाउँ ट्याली पुरा गरेपछि जहाजतर्फ सबैजना लागे। जहाजको ढोकामा बोर्डिङ पास र परिचय पत्र जाँच गर्ने रहेछ। आवश्यक काम पुरा गरी जहाजमा प्रवेश गरी निर्धारित स्थानमा सबै बसे। जहाज उड्यो, खाना ल्याइयो। शान्ताका लागि खाना राम्रो थिएन, फलफुल र चिकन बोइल्ड रहेछ, जसरी पनि काम चलाउनु छ। भोजनभन्दा भोक मिठो भनिन्छ, उनका लागि उपयुक्त नभए पनि खुवाउनै पर्नेछ। जे आयो त्यही खाइन् र औषधि लिने बाटो खुल्यो। दिल्ली काठमाडौँ 1 घन्टा 40 मिनटको उडान अवधि घोषित थियो। जहाज 1 घन्टा उडेपछि क्याप्टेनले भने, काठमाडौँको मौसम खराब छ, करिब आधा घन्टाको बढी समय आकाशमा नै घुम्नुपर्ने हुन्छ, यात्रुहरू नआतिनुहोला। यो सूचनाले आशंका जति थप्यो त्यति नै आङजिरिङ गर्यो। उत्तमदाले भट्टी डाँडामा पिआइए र घोप्टी भिरमा थाई एयरलाइन्सको जहाज दुर्घटना भएको सम्झियो। ती दिनमा पनि मौसम यस्तै खराब भएको थियो। घोप्टी डाँडामा आत्मीय चित्रकुमार र रूपकहरूको निधन भएको थियो भने, थाईमा मित्र आङदोर्जे प्रकाश विश्वनाथहरूको निधन भएको थियो। ती सबै दुर्घटनाहरू कुनै समयको एउटा पातोमा विश्राम गर्न पुगेका छन्। पूर्वको घुन्सामा गोपालजीहरू, नागार्जुनको जंगलमा प्रजापतिहरू, चितवनसहितहरू धेरै ठाउँमा मौसम खराबीको शिकार भएका छन् मानिसहरू। उत्तम त भयभीत छ, शान्ताले भनिन्, कति बेर अझै उड्नुपर्ने हो कुन्नी, कतै निशान्त फर्किए जस्तै फर्केर लखनऊ पुग्नुपर्ने हो कि। उनी मुसुकमा हाँसिन्। भर्खर मृत्युसँगको युद्धमा विजयी भएर फर्केकी शान्तामा चिन्ताको लेस पनि देखिएको छैन। दुई घन्टा पुरा भइसक्यो। जहाज आकाशमा नै घुमिरहेछ, तल कुहिरो बादल पानी बाहेक केही देखिँदैन। अरू आधा घन्टापछि क्याप्टेनले सूचित गर्दै भने मौसममा निकै सुधार आएको छ, 10-15 मिनटमा ठिक सुधार हुनेछ। हामी त्यसपछिको 10 मिनटमा त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा अवतरण गर्नेछौँ। तर 10-15 होइन अर्को आधा घन्टा बित्यो, सबैको धैर्यको सीमा नाग्न थाल्यो। उता छेवैको एकजना वृद्धले डराएर आफ्नो लुगामा नै पिसाब फेरिछन्। तिनी रुँदै पनि थिइन्। थप केही मिनटपछि क्याप्टेनले सूचित गरे मौसम अनुकूल भएको हुनाले केही क्षणपछि अवतरण हुनेछ। क्याप्टेनको सूचना लगत्तै त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा अवतरण हुनै लागेको भन्दै धुमपान नगर्न, कमरको पेटी बाँधिराख्न, मोबाइलहरू फोनहरू बन्द गर्न र अगाडिपट्टिको खाना राख्ने ठाउँ बन्द गर्न सूचित गरियो। सबैमा पुनः आशा पलायो। विमानका पाङ्ग्राहरूले विमानस्थल छुनासाथ यात्रीहरूमा खुसीको कुनै पाराभार रहेन। सबैले जोडसँग ताली बजाए। सबैमा व्याप्त हताशा र हतारो अब शान्त हुन पुग्यो। निर्धारित समयभन्दा 1 घन्टा 10 मिनट बढी जहाजले आकाशमा नै परिक्रमा गरेछ। सामान्य मनलाई असामान्य बनाउन यो समयान्तर पर्याप्त थियो। जहाजको ढोका खुल्न साथ जहाजका क्याप्टेनप्रति धन्यवाद र कृतज्ञता प्रकट गर्दै ओर्लिन थाले सबै यात्रुहरू। जहाजबाट ओर्लिनु त के थियो, काठमाडौँको धुलो धुहाँ र दुर्गन्धको आक्रमण सुरु भइहाल्छ। नाकमा आएको दुर्गन्धले काठमाडौँको पहिचान दिइरहेको हुन्छ। जति दुर्गन्धित भए पनि आफ्नो माटो यही हो, यही माटामा हामी आज बाँचेका छौँ र भोलि यसैमा मर्नु छ। आफ्नो माटो संसारको सबैभन्दा प्रिय र आफन्त हुन्छ। यो माटो बिर्सियो भने जीवन बिर्सिएछ र हुन्छ। जति फोहोर भए पनि र दुर्गन्धित भए पनि यही माटो प्रिय छ र हुनुपर्छ। अध्यागमनमा आगमन पत्र भर्ने काम सकेर सामान कलेक्सनतर्फ सबैजना निस्कन लागे। शान्तला डोर्याउँदै केही ब्यागहरू काँधमा झुन्ड्याउँदै उत्तमता पनि कलेक्सनतर्फ लाग्यो। सामानका लागि गुडाउने ट्रे लियो र प्रतीक्षा गर्न लाग्यो। घुम्दै सामानहरू आएर जम्मा गर्यो। सहयोग गर्ने भाइलाई धन्यवाद दियो अनि विदा भयो। कस्टममा सामानहरू जाँच हुन थाले। अध्यागमनदेखि नै आउँदै गर्दा उत्तमताको धेरै परिचितसँग भेट भयो। कर्मचारी साथीहरू सुरक्षाकर्मीहरू आएर भलाकुसारी गर्दै थिए र भन्दै थिए म्याडमको स्वास्थ्य कस्तो छ अहिले। उहाँको साहस देखेर हामी स्तब्ध भयौँ। उहाँ त अद्वितीय साहसी हुनुहुँदो रहेछ। उत्तमताले सँगै हिँड्दै गरेकी शान्तासँग मित्रहरूको परिचय गरायो र उनीहरूले बधाईसहित आदर प्रकट गरे। सामान कलेक्सन, ट्याग कस्टम सबैमा चिनेका अनुहार रहेछन्। उत्तमतालाई जाँचको बियोमा बस्नु परेन। सामान लिएर ढोकामा पुग्न सजिलो भयो। उत्तमले सोच्यो विवेक भएका अर्को पङ्क्ति पनि ठूलो छ। ढोकामा डाक्टर प्रसादका सहयोगी कुमार र अस्पतालका अरू केही कर्मचारीहरू आएका रहेछन्। उनीहरूको हातमा मालाहरू थिए। उनीहरूभन्दा अघिल्लो पङ्क्तिमा छवि कुमार, निशान्त र अञ्जुश्री रहेछन्। उनीहरूको हातमा समेत मालाहरू थिए। मानव कुनै नयाँ यात्री आउँदैछ र उसको स्वागत आवश्यक छ। कति यात्रुहरूले यो दृश्यको तस्विर समेत लिँदै थिए। शान्ताल आशीर्वादका साथ अञ्जुश्रीले अङ्कमाल गरिन्। छवि कुमारले टाउकामा हात राख्दै आशीर्वाद दिए। छोरो अनिमेश र भान्जी निरूहरू पनि आएका रहेछन्। छोराले आमालाई र उत्तमदालाई डोब्यो। निशान्तले दिदीका सामुले टाउको निहुराएर आशीर्वाद मागे। कुमारजीले शान्तालाई बधाई दिँदै भने डाक्टर प्रसादको जीवन बचाइदिनुभएकामा हामी हजुरप्रति कृतज्ञ छौँ। हजुरको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्छौँ। शान्तामा खुसी व्याप्त थियो। जीवनको एउटा आश्चर्यलाग्दो अलौकिक क्षण पूरा गरी यसरी सबैसँग भेट्न पाउनु नितान्त सुखद विषय। आधा घण्टा मात्र बादल नफाटेको भए जहाज अवतरित हुने सम्भावना नै रहन्छ। छवि कुमार, निशान्त र कुमारजीहरू विदा भए। उत्तमदा र शान्त आफ्नो निवासतर्फ लागे। झमझम पानी पर्न लाग्यो। बेमौसमको झरीले चिसो बढाउँदैछ काठमाडौँमा। जति गर्मी चढे पनि एक झर पानी पर्न साथ मुटु हल्लाउने चिसो सुरु हुन्छ। विमानस्थलबाट उत्तमदाको घर पुग्न धेरै टाढा छैन। घरमा छोराछोरी, आमा, भाइ बुहारी, भाइहरू, बहिनी, दिदी, ज्वाइँ बिनाजु आगमनको प्रतीक्षामा बसेका रहेछन्। छोराछोरी एयरपोर्ट आउन खोज्दै थिए तर उत्तमदाले अघिल्लो दिनको फोन सम्वादमा नआउन भनिसकेको थियो। तैपनि छोरो अनिमेश र भान्जी निरू मोटरसाइकलमा एयरपोर्टमै पुगेका थिए। उनीहरू मोटरसाइकलमा भिज्दै फर्किसकेका रहेछन्। घरमा उत्साहपूर्ण वातावरण थियो। सबै प्रसन्न थिए। उत्कण्ठाले आकुल भएका सबैको मन शान्ताको एक झलक पाएपछि शान्त भयो। उत्तमताका पारिवारिक सदस्यहरू भेटघाट गर्दै र जानकारी लिँदै फर्किए। आमा आउनुभयो, एकैछिन रुनुभयो। आफ्नै सबैभन्दा ठुली बुहारीको दशा उहाँका लागि सहिसक्नु थिएन। झमक्क साँच पर्न लागेको छ। शान्ताको निर्धारित खाना अलिक फरक छ। गाजर, काउली, फर्सी, बन्दा, गोलभेडा, मसरुम आदि उसिनेर थोरै नुन राख्दै बनाउनुपर्छ। प्राकृतिक रस खाए हुन्छ। पिरो चिल्लो मसला ठोस खानेकुरा हुँदैन। अहिले पनि गाउँमा इन्फेक्सनको भएछ। मेक्रोनी र ओट्स सजिलो छ बनाउन। उनी यिनै भोजनमा निर्भर छिन्। दुध र दही आवश्यक पर्छ। बिहानको लागि अन्डा चाहिन्छ। बुहारी रिता तरकारी किन्न बजार गइन्। सानुले भने, बुबा तपाईँ र म भएर खाना बनाउनु ठिक हुन्छ। अन्टी त सधैँ रिसाए जस्तो गरिरहनुहुन्छ। हामीलाई तपाईँहरू नभएका बेला त्यसै गरिरहनुहुन्थ्यो। मलाई त के चाहिँदो नचाहिँदो भनेर दिक्क लगाउनु भएको छ। छोराले पनि सानोका कुरामा सही थप्यो। कठोर र तितो वचन नभोगेका र पुलपुलिएर हुर्केका छोराछोरी साना कुरामा पनि चित्त दुखाउँछन्। मनमनमा उत्तमताले सोचेर भन्यो, एका घरमा पछिपछि राम्रो नराम्रो त भइजान्छ, हामी भर्खर आएका छौँ, घरमा अरू कोही सहयोगी छैन। यसअघि एउटी किशोरी मनिषा घरमा बसेर पढ्दै थिए, त्यो पनि घर गएर फर्केकी छैन। मेरो काम अस्तव्यस्त छ, उसले थप्यो। हामी आउनसाथ उनीहरूलाई आफ्नै भान्सामा जाओ भन्नु पनि त ठिक हुँदैन। अन्तिम प्रश्नमा छोराछोरी सहमत भए। सानो झैँ होमप्रसादको फोन आयो, दाजु भान्जिनीहरू सहयोग गर्न आउँछिन्, पठाउँ। वास्तवमा बहिनी आफै बिमार छ, त्यस घरबाट कसरी बोलाउनु? उत्तम दाले भने, पर्दैन, कष्ट नगर्नु होला, कान्छी त्यस्तो बिमार छ, निरुले आफ्नै आमाको सेवा गर्नुपर्छ। उत्तम दालाई लागेको छ दिदी मिठो खाना बनाउनुहुन्छ, दिदी आएर एक छाक सहयोग गरिदिनु भए हुने थियो। अर्की बुहारी नजिकै बस्छिन्, बाहिर छोराहरू पनि छन्, तिनीहरूले सहयोग गर्न सक्छन्। सहयोग त समस्याकै समयमा हुन्छ, तर आफूले सहयोगको याचना गर्नु उचित छानेन उत्तम दाले। मानवीय विवेकको परीक्षण पनि गर्नुपर्छ सङ्कटका समयमा। सूची अनुसारको सामान ल्याइन् रिताले, शान्ताका लागि अलगै भोजन बनाउने तरिका उत्तम दाले सिकायो। शान्ता आज भोकै छन्, तुरन्त ओट्स बनाएर खान दियो आफैले। अस्तव्यस्त छ घर, कुचो लगाएको छैन, सुत्ने कोठा धुले धुलोले भरिएको छ। 10-15 दिनदेखि सानो छोरी समेत ठुल दिदी काममा बस्न गएकी हुनाले सफा गर्ने कोही भएन। पितापुत्री जुटे कोठा सफा गर्न, मैला लुगाहरू बाल्टिनमा भिजाए, कुरानहरूलाई जम्मा गरी प्लास्टिकमा बटुल्दै तल पुर्याए। केही उज्यालो भयो, कोठा सफा गर्न साथ शान्तालाई आराम गर्न सजिलो भयो। पेटमा जोडेको पाइपको पल वरिपरि असाध्यै दुख्न र पोल्न थाल्यो। शान्ता आँसु झार्न लागिन्, दुखेको बेलामा मात्र खाने दबाई छ, यस्तो दबाईले किडनीमा खराबी गर्छ भनिन्छ, धेरै खुवाउनु पनि हुँदैन, तर असहनीय भएपछि खुवाउनै पर्छ। भोजन तयार भयो, आमा भाइ बुहारी छोराछोरी र उत्तमदा बसेर खाए। शान्तालाई कोठामा नै उत्तमदाले पुर्याएर खुवायो। काठमाडौँ औधी चिसो छ, पानी अझै ठिराएर छोइसक्नु छैन। सानेर उसकी आन्टी मिलेर भाँडा बर्तन गरे, आज त जसरी पनि बित्यो। सानोले ब्यागहरू खोल्न लागि, डाक्टर माल्टाले पठाइदिएको लेहेङ्गा सारी देखेपछि खुसरी बुर्लुकको उफ्रिएर हत्तपत्त लगाउन थाली। अघिसम्म चिन्ता र थोरै रिसका रेखाहरू भरेर बसेकी छोरी आमालाई भेट्नासाथ खुसीको पोखरीमा पौडी खेल्न थालिसकेकी थिए। लेहेङ्गा सारी देख्नासाथ खुसीको महासमुद्रमा नै हाम फाल्न लागि। बालमन पनि कस्तो बुझिन सक्नुहुन्छ, खुसीको गहिराई नाप्न खोज्दै उत्तमता उफ्रिरहेकी छोरीलाई हेर्छ। जति घाउ दुखेको भए पनि मुस्कुराउँछिन् शान्ता। सानो नाचिरहेको दृश्य हेरिरहेको छोरो पनि के कम, उसले सोध्यो, मेरो भागमा केही छैन? छोराका लागि पनि केही हुनुपर्छ, शान्ताले नै जवाफ दिइन्। छोराका लागि लेदर ज्याकेट र लीको पेन्ट थियो। छोरो गम्भीर छ, ऊ बिस्तारै हाँस्यो र राम्रो रहेछ संक्षिप्त प्रतिक्रिया दियो। तल फुच्चे पनि भन्दै थियो, मेरो भाग खोइ के ल्याइदिनु भयो? उसका लागि छुट्ने कुरै थिएन, घरको सबैभन्दा सानो उही छ। छवि कुमार, निशान्त, डाक्टर माल्टा, सबला, सञ्जीत कुमार, ईश्वरी, राजकुमारी, मनिषहरूले शान्तालाई उपहार दिएका चप्पलहरू, कुर्ता सुरुवालहरू थुप्रै छन्। शान्ताले भनिन्, रिता दिदी, कान्छी, माइली, वसुधा दिदी, सुचेता, रमिताहरूका लागि अरू केही छैन, यिनै दिनुपर्ला। शरीरको टुक्रा नै दान गरेर आएकी शान्ताका लागि यी कपडा, जुत्ता, चप्पलको कुनै अर्थ थिएन। मुक्त कण्ठले भन्दै थिइन्, यी उपहारहरू उपहारमा नै जानेछन्। राति फोनहरू बज्न लागे। मेजबानबाट डाक्टर प्रसाद र डाक्टर माल्टा, एमजी रोडबाट भेष, ईश्वरी, मनिष, सुनिलको लगत्तै दिल्लीबाट गोविन्दको फोन आयो। सकुशल घर पुगे नपुगेको जान्न चाहन्थे उनीहरू। बर्दियाबाट बुबा आमाको फोन आयो, छोरी कस्ती भएर फर्कियो होली, देख्न आतुर आमा भोलिकै जहाजबाट आउने निधो भएछ। नेपालगञ्जबाट दिदी भेट्न मोदराज पनि आमासँग आउने भएछन् र वसुधा दिदीले बिहान आउने खबर गरिन्। डाक्टर प्रसादको गौरव गर्ने परिवारको भिन्नालो निकै ठुलो छ। शान्तालाई हेर्न नआउने कुरै भएन। औषधि खाएपछि शान्ता भुसुक्क निदाइन्। उत्तमदा छोराछोरीसँग घर कसरी चलायो भन्दै कलेजको फी तिर्न तिरेको विषयमा जानकारी लियो। कुमारजीले छोराको फी तिर्न केही रुपियाँ पठाएका रहेछन्, अरू थप भाइ हरिले दिएछन्। भोजन भने केही दिन ठुल दिदीका घरमा भएछ। जीवन घर परिवार व्यवहारसँग जोडिएपछि साना ठुला सबै विषय बुझ्नुपर्ने हुन्छ। सानो र ठुले आफ्नो कोठामा गए। उत्तमदा दिनरातको धपेडीबाट केही छिन मुक्त भए जस्तै गरी सुस्ताएर भुसुक्क निदायो। उत्तमदाका आँखा उज्यालोसँगै खुले, शान्ता बिउजिसकिछन्। उनले भनिन्, भोक लागेको छ भने केही खाउन। उत्तमदा उठेर भान्सामा पुग्यो। आमा वृद्ध हुनुहुन्छ, उहाँ चाहेर पनि केही गर्न सक्नुहुन्न। तन्नेरी भए पनि बुहारी बिहान अबेरसम्म उठेको देखिँदैन। कान्छु भाइ राति 3 बजे मात्र कामबाट फर्किन्छ, झन्डै 18 घन्टा काम गर्छौ, बिहान चाँडै उठ्ने कुरै भएन। छोराछोरीका गफ मात्र हुन्। उत्तमदालाई लाग्यो मेजबानको पीडाहरू थप भएर यहाँ आफूसँगै तानिने भएको छ। उसले मसरुम सुप बनाएर शान्तालाई ल्याइदियो, तुरन्त तातो दुधमा कर्नफ्लेक्स बनाइदियो, बिहान खुवाउनुपर्ने औषधिहरू दियो। बेलुकादेखिको केही जुठा भाँडा रहेछन्, मस्काएर पखाल्यो। दुध ल्याउनु छ, चिनी सकिएको रहेछ। लुगा धुने नुहाउने साबुन र सर्फ पनि खाली छ। भाँडा माझ्ने साबुन र धुलो पनि छैन। एक एक गरी सूची तयार पार्यो र पसल पुग्यो। माइलो भाइ कुमारको पसल छ। यी सबै सामानहरूको सूची अनुसार पोको पारेर राख्यो। शान्तालाई प्रोटिनका लागि वन फ्याट र स्किन नभएको कुखुराको मासु चाहिन्छ। नजिकैको तुलनात्मक सफा मासु पसलबाट उसले किन्यो। श्रुति सम्वेगमा तपाईँ यतिन्जेल पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता शान्ताको अन्तिम श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्रि।